नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 10 गते मंगलबार, चैत शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 24 मार्च सन् 2026, नेपाल सम्वत 1146, आज चौलाथ्व छ। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गोर्खापत्र दैनिकमा आज न्यून ब्याजदरसँगै चुलिदो तरलता, लगानी मैत्री नीतिको अपेक्षा शीर्षकमा प्रमुख खबर प्रकाशित छ। बैंकिङ प्रणालीमा तरलता चुडिएको र ब्याजदर निरन्तर घट्दै गए पनि अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। सस्तो कर्जाको पहुँच बढ़दा समेत लगानीमा हिचकिचाइरहेको र बजारमा माग कमजोर रहँदा आर्थिक गतिविधि अझै सुस्त देखिएको छ। न्यून ब्याजदरमा पर्याप्त लगानीयोग्य पूँजीले नयाँ सरकारको लगानी मैत्री नीति अर्थतन्त्रले अपेक्षा गरिरहेको विज्ञको भनाइ छ। अहिले बैंकिङ प्रणालीमा तरलता सहज र वित्तीय सूचक बढ़िया देखिए पनि वास्तविक अर्थतन्त्रमा गतिविधि सुस्त छ। कर्जा विस्तार ठप्प, उपभोक्तामा कमजोर र लगानीमा अन्यलता अर्थतन्त्र पुनरुत्थानका लागि प्रमुख चुनौती बनेको छ। बैंकिङ प्रणालीमा तरलता बढ़दै जाँदा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिइरहेका छन्। कर्जा विस्तार सुस्त हुँदा बैंकमा लगानीयोग्य रकम भने थुप्रिँदै गएको छ। फागुनमा 4.56% रहेको निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा 4.49% झरेको छ। यसमा बलियो ढुकुटी लगानी सुस्त उपशीर्षक दिएर खबर लेखिएको छ। त्यसै गरी नयाँ सरकारको सक्रिय भूमिका शीर्षकमा खबर अगाडि लेखिएको छ। निक्षेप 77 खर्ब, कर्जा प्रवाह 58 खर्ब, उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुराहरू र त्यसै गरी विज्ञका भनाई पनि यसमा समेटिएको छ। अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकमा तरलता पर्याप्त छ, उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ, ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढ़ाउनुपर्नेछ भन्ने भनाई समेटिएको छ। नयाँ सरकार समक्ष लगानी मैत्री वातावरण बनाउने ठूलो चुनौती छ, यो चुनौती पार गर्दा अर्थतन्त्रले लगानीको नवीन वातावरण पाउनेछ भन्ने विषय दिपेन्द्र बहादुर छेत्रीको भनाई पनि यो समाचारमा समेटिएको छ। त्यसै गरी अनल राज भट्टराईको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, अर्थतन्त्रलाई चलायमान बनाउन अब बन्ने सरकारले सक्रिय र लगानी मैत्री सुधार गर्नुपर्छ, ठूला पूर्वाधार आयोजना अघि बढ़ाउने, पूँजीगत खर्च बढ़ाउने जस्ता कदमले निजी क्षेत्रलाई प्रेरित गर्नेछ। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा मन्त्रीहरूको सूची बनाउँदै रवि र बालेन्द्र शपथ 13 चैतमै शीर्षकको खबर प्रकाशित छ। रासोपाले 13 चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ। त्यसका लागि रासोपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ। दुवै नेताले छलफलमा आवश्यकता अनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानी समेत गरिरहनु भएको छ। एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनाल निश्चित जस्तै हुनुहुन्छ। सुनिल लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन। उहाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको नेताहरूको भनाइ छ। तर भावी प्रधानमन्त्री शाह निकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ। शाह पक्षका एक नेताका अनुसार मन्त्री परिषदमा कम्तीमा 3 महिला मन्त्री हुनेछन्। 13 जना प्रत्यक्षबाट नै निर्वाचित भएर आउनु भएको छ भने 57 जना समानुपातिकबाट सांसद बन्नुभएको छ। 3-4 जना महिला मन्त्री बन्ने पक्का छ। कसलाई बनाउने भन्ने बारे परामर्श जारी छ, उहाँले भन्नुभयो। मन्त्री चयनका लागि हुने छलफलमा सहभागी अर्का एक नेताका अनुसार महिलाबाट सोभिता गौतम र इन्दिरा राणालाई मन्त्री बनाउने बारे छलफल चलिरहेको छ। पार्टी सभापति र वरिष्ठ नेताबीच मन्त्री छनौटबारे छलफल चलिरहेको छ। मन्त्री बन्ने तीन चारजना पक्का भएको छ। अन्य सम्भावित व्यक्तिहरूको पृष्ठभूमिसँगै योग्यता र क्षमताबारे अध्ययन भइरहेको छ, उहाँले भन्नुभयो। सुविधालाई सभामुखको जिम्मेवारी दिने विकल्पबारे पनि परामर्श भइरहेको ती नेताले जानकारी दिनुभएको छ। मन्त्रालयको संख्या 15 18 राख्ने र बढ़ीमा 15 मन्त्री बनाउने तयारी भइरहेको रासोपा नेताहरू बताउनुहुन्छ। आवश्यकता र क्षमता हेरेर एकजनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ। उप प्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइ नसकेको छलफलमा सहभागी अर्का एक नेताले बताउनुभयो। सभापति लामिछाने, वरिष्ठ नेता शाहसँगै उपसभापतिद्वय डीपी अर्याल र वाग्लेबीच 5 चैतमा रोयल सिंगे होटेलमा भएको बैठकमा मन्त्रीहरूको सूचीबारे प्रारम्भिक छलफल भएको थियो। त्यसैता लामिछाने र शाहबीच छलफल जारी छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। कान्तिपुर दैनिकबाटै इरान युद्धको असर, मिनरल वाटरदेखि स्लाइन बोतलका कच्चा पदार्थ आयातमा अवरोध शीर्षकको खबर लिँदैछौ। पश्चिम एसियामा इरानसँग इजरायल र अमेरिकाको युद्ध चर्किएसँगै त्यसका बासिटा नेपालका उद्योगमा देखिन थालेका छन्। प्लास्टिक उद्योग कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामै पुगेका छन्। संचालनमा रहेका प्लास्टिक जन्ने उद्योगले पनि 30% उत्पादन कटौती गरेका छन्। कच्चा पदार्थ आयात गर्न समस्या भएकाले उत्पादनमा भारी कटौती गर्नु परेको एमएम पोलिमोर्सका संचालक स्वागतराज प्याकुरेलले बताउनुभयो। कम्पनीले हेटौडा औद्योगिक क्षेत्रमा कोको कोला, फेन्टा लगायत पेय पदार्थका बोतल उत्पादन गर्दै आएको छ। प्लास्टिक जन्य उद्योगलाई आवश्यक औद्योगिक कच्चा पदार्थ पेट्रोकेमिकल र पोलिमरको अभाव हुँदै गएको प्याकुरेलले बताउनुभयो। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा बेवारिसे बन्यो द्रुत बस सेवा शीर्षकको खबर प्रकाशित छ। सरकारी निकायको दैनिक निगरानीमा उत्साहका साथ शुरू भएको द्रुत बस सेवा हाल सरकारी निकायकै व्यवस्थामा परेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाईमा 2.5 वर्ष अघि रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म द्रुत बस सेवा शुरू भएको थियो। केही महिना विभागले निगरानी गरे पनि हाल विभाग यो सेवाप्रति आफै बेखबर छ। एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सड़क लेनको व्यवस्था गरी 2080 असोज 3 गतेबाट द्रुत बस सेवा सञ्चालन भएको थियो। ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि नमूना अभ्यासका रूपमा यसलाई शुरू गरिएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर रत्नपार्कको शान्ति वाटिकाबाट द्रुत बस सेवा शुरू गर्नुभएको थियो। तर यो अहिले बेवारिसे बनेको प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा बालेन सुशासन ब्लू प्रिन्ट, नागरिकको हातमा सरकार, सरकारी सेवा अब कार्यालय धाउने होइन घरबाटै शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्ने भएसँगै कार्यान्वयनमा लैजाने गरी सुशासन ब्लू प्रिन्ट तयार भएको छ। बालेनले यही चैत 13 गते प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भइसकेको छ। सोही दिन बालेनले पूर्ण आकारको मन्त्री परिषद समेत बनाउने गरी गृह कार्य अघि बढ़ाइएको रासोपा स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले झण्डै 3 महिनाको अध्ययनपछि तयार पारेको सुशासनको मार्गचित्र गुड गवर्नेन्स ब्लू प्रिन्टमा नेपालको शासन प्रणालीलाई डिजिटल, पारदर्शी, भ्रष्टाचार मुक्त र परिणाममुखी बनाउने स्पष्ट रोडम्याप प्रस्तुत गरिएको छ। प्रधानमन्त्री स्तरीय निर्णय अनुसार गठन गरिएको 15 सदस्यीय समितिले तयार पारेको यो खाकामा सेवा प्रवाह, विकास व्यवस्थापन, स्वास्थ्य शिक्षा, उद्योग पर्यटन, ऊर्जा रोजगारी, प्रशासनिक संरचना र भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न क्षेत्रमा व्यापक सुधार प्रस्ताव गरिएको छ। यो ब्लू प्रिन्टले खास गरी जनताले भोग्दै आएको ढिलासुस्ती, झन्झट, बिचौलिया र अपारदर्शिता अन्त्य गर्ने लक्ष्य राखेको छ। सरकारी सेवा अब कार्यालय धाउने होइन घरबाटै डिजिटल माध्यम मार्फत प्राप्त हुने प्रणालीतर्फ लैजाने तयारी गरिएको छ। यो प्रसंगलाई आजको नेपाल समाचार पत्रले प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकमा एकैपटक सबै राजनैतिक नियुक्ति खारेज सम्भव छ शीर्षकको खबर प्रकाशित छ। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाईको नतिजा ल्याई सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूले पुरानो सरकारका सबै राजनैतिक नियुक्ति खारेज गर्ने बताएका छन्। त्यसै गरी उनीहरूले पुरानो सरकारबाट राजनैतिक नियुक्ति पाएका सबैलाई पदबाट राजीनामा दिन आह्वान समेत गरिरहेका छन्। तर रासोपाले संस्थागत रूपमै त्यसबारे निर्णय गरेर राजीनामाका लागि औपचारिक आह्वान भने गरेको छैन। रासोपाका नेताहरूका अनुसार पुरानो सरकारबाट राजनैतिक नियुक्ति दिने 1170 जना भन्दा बढ़ी छन्। रासोपा नेताहरूबाट सबै खाले राजनैतिक नियुक्ति खारेजीका लागि आवाज उठिरहेका बेला प्रशासनविदहरूले यस विषयमा आफ्ना धारणा राखेका छन्। सबै राजनैतिक नियुक्तिलाई एउटै बास्केटमा राख्न नहुने उनीहरूको भनाई छ। यहाँ पूर्व सचिव गोपी मैनालीको भनाई उल्लेख गरिएको छ। उहाँ भन्नुहुन्छ, ठूलो उथलपुथलपछि बनेको सरकारले देशमा असल शासन शुरूआत गर्न तथा पुरानो संरचना परिवर्तन गर्न पुरानो सरकारबाट नियुक्ति पाएकालाई राजीनामा गर्न लगाई नयाँ नियुक्तिका लागि बाटो खुलाउन सक्छ र यस्तो कदम स्वाभाविक पनि हुन्छ। त्यसै गरी प्रशासनविद काशीराज दाहालको तर्क पनि यहाँ राखिएको छ। नयाँ बन्ने सरकारले पुरानो सरकारले गरेको राजनीतिक नियुक्ति एकैपटक खारेज नगरेर चरणबद्ध रूपमा गर्न सक्छ, तर संवैधानिक निकायको परिभाषाभित्र परेका पदाधिकारीहरूको नियुक्ति खारेजी भने महाभियोग प्रस्ताव पास गरेर मात्र सम्भव हुन्छ। यो प्रसंगलाई आजको नागरिक दैनिकले अग्रपृष्ठमा स्थान दिएको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा नेपालमा प्रति लाखमा 227 जना क्षयरोगका बिरामी शीर्षकको खबर प्रकाशित छ। नेपालमा वार्षिक 67,000 जनामा क्षयरोग संक्रमण हुने गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति 1,00,000 जनसंख्यामा 227 जनामा क्षयरोग हुने गरेको छ। क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका 42% बिरामी उपचारभन्दा बाहिर हुनु हो। समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढ़िरहेको केन्द्रका निर्देशक डाक्टर भुवन पौडेलले बताउनुभयो। नेपालमा हाल करिब 30,000 क्षयरोगका बिरामीलाई उपचारको पहुँचमा ल्याउन नसक्नु, यसको उपचारमा बजेटको अभाव हुनु र स्वस्थ जनशक्ति कम हुनु मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाई छ। यो प्रसंग नयाँ पत्रिका दैनिकबाट लिएका हौं। संसद नचल्दा किताब बेचिरहन्छु महावीर पुन शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। म्याग्दीको निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित डाक्टर महावीर पुन सांसद बनेपछि पहिलोपटक वीरगंज आएर आफ्नो आत्मकथा बिक्री गर्नुभएको छ। आइतबार वीरगंज पुग्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुनले सोमबार बिहान घण्टाघर चोकमा पुगेर किताब बिक्री गर्नुभयो। संसद नचल्दासम्म किताब बेचिरहने उहाँको भनाई छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। पर्यटक कुरिरहेको पोखरा क्षेत्र पर्यटन काम बदनाम शीर्षकको खबर राजधानी दैनिकमा प्रकाशित छ। देशको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्र पछिल्ला दिन भ्रष्टाचार र अनियमितताका कारण बदनाम बन्न थालेको छ। नयाँ सरकारले अर्थतन्त्रमा सुधार गर्न पर्यटन क्षेत्रलाई महत्व दिए पनि साख उकास्न एकपछि अर्को भ्रष्टाचारमा डुबेको पर्यटन लक्षित प्रशासन संयन्त्रमै मेजर अपरेशन आवश्यक देखिन थालेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा परामर्शदाता कम्पनीसँग मिले मतोमा 46 करोड़ भन्दा बढ़ी रकम भ्रष्टाचार भएको अभियोगमा पूर्व सचिव तथा 3 तत्कालीन महानिर्देशक सहित 21 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सम्बन्धी प्रसंगलाई समेत जोडेर यो खबर आजको राजधानी दैनिकले प्रकाशन गरेको छ। झनझन बिग्रिँदै पृथ्वीको जलवायु सन्तुलन शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौं। पृथ्वीको जलवायु इतिहासकै सबैभन्दा बढ़ी असन्तुलित अवस्थामा पुगेको छ। विश्व मौसम संगठन WMOले सोमबार जारी गरेको एक प्रतिवेदनका अनुसार वायुमण्डलमा हरित गृह ग्यासको बढ़दो घनत्वका कारण वायुमण्डल र समुद्र निरन्तर तातो बनेका छन् र हिउँ फग्लिँदै गएको छ। यो परिवर्तन पछिल्ला दशकमा झन तीव्र र व्यापक भएको र यसको प्रभाव सयौंदेखि हजारौं वर्षसम्म रहने उक्त संस्थाको भनाइ छ। सन् 2015देखि सन् 2025सम्मका वर्षहरू हालसम्मकै अभिलेखमा सबैभन्दा ताता 11 वर्ष रहेको प्रतिवेदनले पुष्टि गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा अञ्जन तर्फको टीम घोषणा शीर्षकको खबर प्रकाशित छ। नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्ष अञ्जन श्रेष्ठको टीमबाट उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरूको उम्मेद्वारी घोषणा भएको छ। हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधान अनुसार स्वत अध्यक्ष हुनुहुनेछ भने बाँकी पदाधिकारीहरू 60 वार्षिक साधारण सभाबाट चुनिनुहुनेछ। सहमति नभएका पदमा हुने निर्वाचनका लागि अहिले उम्मेद्वारी घोषणा गरिएको हो। चैत 29 र 30 गते हुने साधारण सभालाई लक्षित गर्दै सार्वजनिक गरिएको टीममा वस्तुगततर्फ शिवप्रसाद घिमिरे, एसोसिएसतर्फ प्रज्वल जंग पाण्डे तथा जिल्ला नगरतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उपाध्यक्षका दावेदार छन्। यो प्रसंग आजको कारोबार दैनिकमा प्रकाशित छ। इरानसँग फलदायी वार्ता भएको ट्रम्पको दावी शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी द्वन्द्वको पूर्ण समाधान निकाल्ने गरी इरानसँग फलदायी वार्ता भएको बताउनु भएको छ। इरानको अर्धसरकारी मेहर न्यूज एजेन्सीले भने विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अमेरिकासँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको जनाएको छ। राष्ट्रपति ट्रम्पले शनिबार हर्मुजको जल घाटी 48 घण्टाभित्र खोल्न इरानलाई चेतावनी दिनुभएको थियो। हर्मुजमा अवरोध जारी रहे इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गरिने उहाँको चेतावनी थियो। उक्त समय सीमा सकिएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत इरानसँग फलदायी वार्ता भएको दावी गर्नुभएको हो। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशी विदा हुन्छ। नमस्कार।